आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सुना बहिनी, लाग्न संसारमा आउँछ नि।
श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ। म पनि आनन्द कुशलै छु। तपाईँहरूले पठाउनु भएका प्रार्थनाहरू नियमित रूपमा हामीले प्राप्त गरिरहेका छौं र यो अवगत गराउन चाहन्छौ कि सधैँ हामी तपाईँहरूको लागि प्रार्थना गरिरहेका छौं अनि हामी पनि यो पनि आशा गर्छौं कि निरन्तर आफ्नो सुझावहरू अनि आफ्ना मनका कुराहरू हामीलाई लेखी पठाउनुहुनेछ। आफूले प्राप्त गरेका आशिषहरू हामीसँग बाँडचुड गर्नुहुनेछ। यसले हामीलाई धेरै उत्साहित तुल्याउनेछ, हाम्रो जोश हाम्रो जागरहरूलाई उत्तेजित पार्नेछ परमेश्वरको सेवाको लागि। हुन्छ श्रोता, अब हामी आजको बाइबल अध्ययनतिर प्रवेश गरौं र आज हामी हिब्रू 8 अध्यायबाट अध्ययनलाई शुरू गर्न गइरहेका छौं। मित्र, यो अद्भुत पुस्तकको विशिष्ट चिन्ह यस अध्यायमा हाम्रो अगाडि छ। वास्तवमा यो अघिल्लो अध्याय अर्थात 7 अध्यायको 25 पदमै शुरू भएको थियो। यहाँ लेखिएको छ, फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ किनभने तिनीहरूको निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित हुनुहुन्छ। यो पद यो खण्डको चाबी हो। देख्नुभयो, मुख्य जोड यस तथ्यमाथि छ कि प्रभु येशु ख्रीष्ट जीवित हुनुहुन्छ। उहाँ मरेको हुनुहुन्न, उहाँ क्रुसमा हुनुहुन्न, उहाँ चिहानमा पसिरहनु भएको छैन, उहाँ मृत्युबाट बेउती उठ्नुभयो र मुख्य जोड हाम्रो प्रभु जीवित हुनुहुन्छ, ख्रीष्ट जीवित हुनुहुन्छ भन्ने माथि हो। त्यसपछि 26 पदमा हामी उहाँको चरित्रको देख्छौ। लेखेको छ यहाँ, किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्गीयभन्दा पनि माथि उचालिएका हुनुपर्छ। अनि उहाँको महत्वको 27 पदमा व्यक्त गरिएको छ, अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूको पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकैपल्टमा पूरा गरिदिनुभयो। मित्र, उहाँको भेटीको बलिदान सुन चाँदी वा साँडे र बोकाहरूको थिएन, उहाँले आफै स्वयंलाई बलि चढाउनुभयो। उहाँभन्दा त्यहाँ कुनै महान महत्वको बलि कुनै बलिदान छैन। अनि 28 पदमा लेखिएको छ,
किनकि व्यवस्थाले दुर्बल मानिसलाई प्रधान पुजारी नियुक्त गर्छ, तर सदा सर्वदाको निम्ति सिद्ध तुल्याउनु भएका परमेश्वरका पुत्रलाई व्यवस्था भन्दा पछि आएको शपथको वचनले नियुक्त गर्छ। जब तपाई आफ्नो विश्वास र भरोसा येशूमा राख्नुहुन्छ, तपाई खालि एक मानिसमा आफ्नो भरोसा र विश्वास राख्नुहुन्न, तपाई आफ्नो विश्वास र भरोसा मानव अवतारित परमेश्वरमा राख्नुहुन्छ, किनभने उहाँ मानिस हुनुहुन्छ। तपाईसँग उहाँ सहानुभूति गर्न सक्नुहुन्छ र तपाईँको आवश्यकताको भेट्न योग्य हुनुहुन्छ। उहाँ राजकीय पुजारी हुनुहुन्छ, उहाँ धार्मिक पुजारी हुनुहुन्छ, उहाँ शान्तिको पदोन्नति गर्ने पुजारी हुनुहुन्छ, उहाँ व्यक्तिगत पुजारी हुनुहुन्छ, उहाँ तपाईँको लागि व्यक्तिगत रूपमा हुनुहुन्छ। उहाँ हारूनको लाइनमा वंशमा हुनु भएन, उहाँ अनन्त सनातन पुजारी हुनुहुन्छ। अहिले यहाँ आठ अध्यायमा हामीलाई भनिएको छ, उहाँले अझ उक्तम वाचा वा करारद्वारा श्रेष्ठ पवित्र निवास स्थान सेवा गर्नुहुन्छ, जुन उक्तम प्रतिज्ञाहरूमा निर्मित छन्। त आज हामी हिब्रू आठ अध्याय एकदेखि पाँच पदबाट मात्र अध्ययन गर्नेछौ, अनि हाम्रो विषय हो सत्य निवास स्थान। हिब्रू आठ अध्यायको एक पदमा लेखिएको छ, अब हामीले भन्न चाहेको कुरा चाहिँ यही हो, हाम्रा यस्ता प्रधान पुजारी हुनुहुन्छ जो स्वर्गीयमा महान परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। सार यही हो, अर्थात हामीले भन्न चाहेको कुरा यही हो। उसले वास्तवमा यसको सार निकालिरहेका छैनन्, यद्यपि त्यस विचारको सम्मिलित भए तापनि उसले यो भन्दा अधिक अरू काम गरिरहेका छन्। म यसको यथातथ्य अक्षरश अनुवादको तपाईँलाई दिन्छु। बोलिसकेका कुराहरूको विचारमा यो मुख्य पोइन्ट वा बिन्दु हो। हामीसँग त्यस्तो प्रधान पुजारी हुनुहुन्छ जो स्वर्गीयहरूमा महामहिम सिंहासनको दाहिने हातपट्टि बस्नु भएको छ। हामीले भनिसकेका छौं यो हिब्रूको उच्च विशिष्ट चिन्ह हो। भनिएको छ जो स्वर्गीयहरूमा सिंहासनको दाहिने हातपट्टि बस्नु भएको छ। मित्र, ख्रिस्टले केही त्यस्तो काम गर्नुभयो जुन पुरानो नियममा कुनै पुजारीले कहिले गरेका थिएनन्। त्यहाँ हारूनको वंशमा कोही पनि पुजारी छैनन् जससँग कहिले कुनै पवित्र निवासस्थान वा भेट हुने पालमा थियो जहाँ उनी बस्थे। कुनै कुर्सी पवित्र वासस्थान वा भेट हुने पालमा थिएन उनी बस्नको लागि। अह, उनी हरेक समय कुदिरहनु पर्दथ्यो, किन? उससँग गर्नलाई कामहरू थियो। यी सबै कुराहरू छायाहरू हुन् जुनले पूरा गरिसकिएको बलिदानको संकेत गर्दछ। अहिले ख्रिस्ट मर्नु भएकोले गर्दा सबै पूरा भइसकेका छन्। त्यसकारण हामीले यो कुराको चिन्ता लिनु पर्दैन कि उद्धारको योग्य छौं या छैनौं। हामीले गर्नुपर्ने कुरा नै प्रभु येशू ख्रिष्टका आउन र उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नु हो। उहाँ बस्नुभयो किनभने उहाँले हाम्रो उद्धारको काम पूरा गर्नुभयो। उहाँले हामीलाई खालि यही भन्नुहुन्छ त्यसको ग्रहण गर्न। अनि दुई पदमा लेखिएको छ, अब हामीले भन्न चाहेको कुरा चाहिँ यही हो, हाम्रो यस्ता प्रधान पुजारी हुनुहुन्छ जो स्वर्गीयमा महान परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्र वासस्थान, साँचो पवित्र वासस्थानमा उहाँ सेवक हुनुहुन्छ। बजालिल मास्टर शिल्पकार थिए जसले पवित्र निवासस्थानको लागि सरसामानका सुन्दर सामग्रीहरू बनाएथे। कृपासन र सुनको सामदान अनि अति नै महत्वपूर्ण अमूल्य पत्थर र सुनबाट बनेका थिए। यो सबै मानिसद्वारा निर्मित थिए, यद्यपि पवित्र आत्माले उसलाई निर्देशन दिए। त्यसको ठिक विपरीत हाम्रा प्रभु येशू त्यस वासस्थानमा निवास स्थानमा सेवा गर्नुहुन्छ जुन उहाँ स्वयंले स्वर्गीयमा निर्माण गर्नुभएको छ। अहिले हामी केही त्यस्तो कुरा देख्न गइरहेका छौं जुन प्रस्तुत गर्न म पूर्ण रूपमा अपर्याप्तको महसुस गर्छु। तीन र चार पदमा लेखिएको छ, किनकि हरेक प्रधान पुजारी भेटी र बलिदान चढाउन नियुक्त भएका हुन्छन्, यसकारण यी प्रधान पुजारीसँग पनि अर्पण गर्ने केही सामग्री हुन आवश्यक छ। उहाँ यस पृथ्वीमै हुनुहुँदा हो त उहाँ पुजारी हुनुहुने नै थिएन, किनभने व्यवस्था बमोजिम भेटी चढाउने पुजारी त छँदैछन्। यो पदले स्पष्ट पार्दछ कि हिब्रूको निम्ति पत्र वा पुस्तक लेखिएको समयसम्म यरुसलेममा अझै मन्दिर रहेको थियो। त्यसमा पुजारीहरू अझै आफ्ना काम कर्तव्यहरूको बारेमा काम गरिरहेका थिए। अनि पाँच पदमा लेखिएको छ, तिनीहरूले स्वर्गीय पवित्र स्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मूसाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, पर्वतमा तिमीलाई देखाइदिएको नमूना बमोजिम तिमीले सब थोक बनाउनु। यो मेरो विश्वास हो कि जब परमेश्वरले मूसालाई उजाड स्थानमा निवास स्थान वा भेट हुने पाल निर्माण गर्न निर्देशन दिनुभयो, परमेश्वरले उसलाई स्वर्गीयमा मौलिक वा सुरुखका नमूना ढाँचा दिनुभयो, अर्थात पद दुई अनुसार साँचो निवास स्थानको नमूना ढाँचा दिनुभयो। पवित्र निवास स्थान त्यसको सुन्दर सरलतामा येशु ख्रिष्टको रूपको चित्रित गर्दछ, जुनको लगभग मन्दिरको जटिल विवरणमा गुम भएको छ, हराएको छ। निवास स्थानलाई टेन्ट वा पाल भनिन्दथ्यो, जुन बबुल काठका फल्याकहरू ठाडो ठाडो गरेर बनाइन्दथ्यो र दुवैपट्टि सुनले मोरिएका हुन्थे। यसको लम्बाइ 30 हात र चौडाइ 6 हात हुन्थ्यो र त्यसलाई दुई विभाजनहरूमा विभाजन गरिएका थिए। पहिलो विभागलाई पवित्र स्थान भनिन्थ्यो र यस विभागमा 3 सामानहरू थिए, सुनको सामदान, सुनको रोटी राख्ने टेबल, मेच र सुनको वेदी जहाँ धूपहरू जलाइन्थे, अनि कुनै बलिदानहरू चढाइँदैनथ्यो धूप अलावा त्यस स्थानमा, अनि सामदान ख्रिष्टको रूपक थियो अर्थात संसारको ज्योति। रोटी राख्ने टेबलले उहाँलाई जीवनको रोटीको रूपमा चित्रित गर्दथ्यो। सुनको वेदी जुनमा प्रधान पुजारीले प्रार्थना चढाउँथ्यो, जुनले ख्रिष्टको हाम्रो महान अन्तर्विन्ती गर्ने वाला मध्यस्थताको बताउँदथ्यो। त्यसपछि प्रायश्चितको महान दिनमा प्रधान पुजारी अलग गर्ने पर्दामा भएर भित्र विभागमा जान्थे अर्थात महापवित्र स्थानमा, अनि जुनमा दुई सामग्रीहरू राखिएको हुन्थ्यो, पहिलो करारको सन्दुक जुन बबुल काठले बनेको सन्दुक थियो र त्यसको भित्री र बाहिरी दुवैपट्टि सुनले मोरिएको हुन्थ्यो, जुनमा पत्थरको पातामा लेखिएको 10 आज्ञाहरू र मन्नाको भाँडा र हारूनको फक्रेको लौरो थिए। 10 आज्ञाहरूले यस तथ्यको बताउँछ कि प्रभु येशु ख्रिष्ट व्यवस्थाको पूरा गर्न आउनुभयो र उहाँ मात्र एक हुनुहुन्छ जसले यसको पूर्ण रूपमा र त्यसको विवरणमा पालन गर्नुभयो। त्यसपछि मन्नाको भाँडाले यस तथ्यको बताउँछ कि उहाँ आज पनि जीवनको रोटी हुनुहुन्छ, अनि फक्रेको हारूनको लौरोले चाहिँ ख्रिष्टको पुनरुत्थानको बताउँदथ्यो। दोस्रो कुरा, करारको सन्दुकमाथि अति नै बहुमूल्य आभूषणले सुसञ्जित कृपा आसन राखेको हुन्थ्यो। त्यहाँ सुन पिटेर बनाएका दुई करूबहरू कृपा आसनका दुवै किनारमा स्थित गरिएका हुन्थे। सालमा एकपल्ट प्रधान पुजारीले कृपा आसनमा रगत छर्कन्थ्यो, अनि त्यसले नै यसलाई कृपा आसन बनायो। त्यो नै परमेश्वरको बास गर्ने स्थान थियो, मतलब त्यहाँ नै इसरायलका सन्तानसँग उहाँले भेट गर्नुहुन्थ्यो। निवास स्थानको वरिपरि एक चोक थियो र त्यसलाई 100 हात लामो र 50 हात चौडै सुती कपडाको पर्दाले वा बारले घेरेको हुन्थ्यो, अनि त्यस बाहिरी चोकमा दुई सामग्रीहरू राखेका हुन्थे। पहिलो चाहिँ पितलको वेदी जहाँ सबै बलिदानहरू चढाइन्थे, पापको प्रश्न त्यहाँ नै निवारण गरिन्थ्यो। तर जबकि प्रभुको सेवकले अझै पाप गर्दछन् त्यसकारण त्यहाँ पानीका भाँडा पनि थियो जहाँ पुजारीले धुने काम गर्दथ्यो, जुनले पापबाट शुद्धिकरणको संकेत गर्दछ। अहिले पवित्र वासस्थानमा नै पुजारीहरूले सेवा गर्थे र त्यहाँ तिनीहरूले पूजा गर्थे। हामी परमेश्वरलाई आराधना पूजा गर्छौं जब हामी प्रार्थना गर्छौं, उहाँको वचन खाँदछौं र उहाँको उपस्थितिको ज्योतिमा हिँड्छौं। यसको मतलब उहाँप्रति आज्ञाकारितामा। केवल प्रधान पुजारी मात्र त्यो पनि सालमा एकपल्ट अर्को विभागमा अर्थात महापवित्र स्थानमा प्रवेश गर्थे, अरू कोही पनि त्यहाँ प्रवेश गर्न सक्दैनथे। तर जब प्रभु येशू मर्नुभयो, अलग पार्ने पर्दा दुई चिरामा फाट्यो। यसले यो संकेत गर्दछ उहाँले सधैँको निम्ति पवित्रको पनि महापवित्र स्थानमा र परमेश्वरको उपस्थितिमा जाने बाटो खोल्नुभयो। आज उहाँका सन्तानहरू सिधै उहाँद्वारा परमेश्वर कहाँ जान सक्छन्। हामी यो भन्न सक्छौं प्रभु येशूले पवित्र निवास स्थानलाई लिनुभयो, अहिले पवित्रको पनि महापवित्र स्थान स्वर्गीयमा छ, किनभने त्यहाँ नै उहाँ हुनुहुन्छ। र हामी निम्न पदहरूमा देख्न गइरहेका छौं कि धूपको सुनको वेदी करारको सन्दुकसँग एकसाथ अहिले स्वर्गीयमा छ, तिनीहरू त्यहाँ छन् किनभने ख्रिस्ट स्वयं त्यहाँ हुनुहुन्छ। यदि तपाईँ इसरायलीहरूसँग उजाड स्थानमा हुनुभए, तपाईँले इसरायलीहरूको तम्बु वा पालहरूको अर्थात 12 कुलका तम्बुहरूको बीचमा केन्द्रमा पवित्र निवासस्थान भएको देख्नुहुने थियो, अनि तपाईँले त्यो पवित्र निवासस्थानको माथि दिनमा बादलको खामा रहेको, रातमा आगोको खामा रहेको देख्नुहुन्थ्यो। तपाईँले पुजारीहरू चाँडो चाँडो यता उता बलि चढाउन आफ्नो सेविकाई र परमेश्वरले आज्ञा गर्नुभएको धार्मिक कृत्य संस्कार पालन गर्न काममा व्यस्ततामा दगुरिरहेको देख्नुहुन्थ्यो। अहिले तिनीहरू सबै वास्तविकताको छाया मात्र थियो। वास्तविकता स्वयं चाहिँ स्वर्गीयमा थियो। आज येशु स्वर्गीय पवित्र निवासस्थानमा तपाईँ र मेरो खातिर सेवा गरिरहनु भएको छ। ख्रिष्ट हाम्रो अन्तर्विन्ती गर्ने हुनुहुन्छ। उहाँ हाम्रो खास सहायक हुनुहुन्छ। तपाईँ उहाँ कहाँ गएर आफ्नो पापको पश्चाताप गर्नुपर्छ। किन तपाईँ उहाँका खास सल्लाह परामर्शको निम्ति जानुहुन्न? के येशु आज तपाईँको निम्ति वास्तविक हुनुहुन्न? जीवित उद्धारकर्ताको उपस्थितिमा आउनुहोस्। त्यसको बारेमा नै लेखक बताइरहेका छन्। परमेश्वरसँग मेरो यही प्रार्थना छ कि परमेश्वरले हाम्रा आँखाहरूबाट पर्दा उघारुन् र येशु ख्रीष्टलाई उहाँको सम्पूर्ण शक्तिमा र उहाँको सम्पूर्ण उद्धारमा र तपाईँको निम्ति उहाँको सम्पूर्ण ख्याल र वास्तवमा एक सत्य साँचो वास्तविकता बनाउन सकुन्। फेरि म तपाईँहरूलाई यो पनि भन्न चाहन्छु कि प्रभु येशु उक्तम श्रेष्ठ निवासस्थानमा र स्वर्गीयमा साँचो सत्य निवासस्थानमा सेवा गर्नुहुन्छ। उहाँले परमेश्वरको सिंहासनलाई अनुग्रहको सिंहासन बनाउनु भएको छ र हामीलाई महान भरोसा र निश्चयतासँग आउन उत्साह दिनुभएको छ। तपाईँ र मैले हरेक दिन सबभन्दा धेरै यसरी प्रार्थना गर्न आवश्यक छ, प्रभु म विश्वास गर्छु, तपाईँ मेरो अविश्वासको सहायता गर्नुहोस्। मलाई तपाईँको बारेमा थाहा छैन, तर मेरो अविश्वास मेरो विश्वासभन्दा ठूलो कुरा छ। मेरो अविश्वास मेरो विश्वासभन्दा ठूलो छ। हामी उहाँका विश्वासद्वारा आउन आवश्यक छ। हिब्रू 11:6 पदमा लेखिएको छ, तर बिना विश्वास उहाँलाई खुशी पार्न असम्भव छ, किनकि परमेश्वर कहाँ आउनाले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसहित खोज्नेहरूलाई इनाम दिनुहुन्छ भने विश्वास गर्नुपर्छ। यसरी तपाईँ र मसँग हाम्रो जीवनहरूमा येशु ख्रीष्टको वास्तविकताको पाउन अति नै धेरै आवश्यक छ। तपाईँ उहाँलाई आफ्ना शारीरिक आँखाले देख्नुहुन्न न तपाईँ आफ्नो शारीरिक कानले उहाँलाई सुन्न सक्नुहुन्छ, तर तपाईँ उहाँलाई आफ्नो आन्तरिक आँखाले देख्नुहुनेछ र आन्तरिक कानले उहाँलाई सुन्नुहुनेछ, जुन खालि विश्वासले मात्र उघार्न सक्छ। ओ, यो कति अद्भुत कुरा छ! प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
भनेको मात्रै हो जान मात्र तेरो खुट्टा भाँचिदिन्छु।
यो घरमा बास छैन, त्यही सुकुमा नै गएर बस, बुझिस्?
पछुताउनु पर्ला